सो कहिले काहीँ सहरमा हिँड्दाखेरि हराइन्छ। विशाल म पनि यसपालिको यात्रामा अलिकति हरायौँ, जहाँ जानुपर्ने त्यता नभएर अर्को दिशातिर हामी गइरहेको छौँ। समस्या के थियो भने हामीले सहरको नक्सा बोक्नु पर्थ्यो तर बोकिनौँ, र नक्सा बिना नै हामीले सहर डुल्ने कोसिस गऱ्यौँ। कहिलेकाहीँ बाइबल पढ्दा पनि त्यस्तै हुन्छ, हराइन्छ है। तपाईँहरू पनि हराउनु भएको छ होला बाइबल पढ्दा पढ्दै, विशेष गरी बाइबलको बीच पुस्तकतिर, नम्बर गन्तीदेखि मध्यतिर आइसकेपछि। किन त्यस्तो हुन्छ भन्दाखेरि बाइबलको पनि एउटा नक्सा छ। अक्सर हामी बाइबल केवल छुट्टै छुट्टै कथाहरूको सङ्ग्रहको रूपमा, सङ्ग्रहको रूपमा मात्रै हामी हेर्छौँ, तर बाइबल एउटै कथाको पुस्तक हो, यसको एउटा नक्सा छ। परमेश्वरले मुक्तिको, परमेश्वरको मुक्तिको योजनाको एउटा विशाल र एकीकृत कथा बताउने काम बाइबलले गर्दछ। सो यो महाकथाभित्र, यो मेटा न्यारेटिभभित्र धेरै साना साना कथाहरू पनि छन्, साना साना कथाहरू जसले अन्तत मुख्य कथालाई नै पूर्णता दिन्छन्। यसलाई एउटा विशाल चलचित्रसँग, एउटा चलचित्रसँग, ठुलो एउटा चलचित्रसँग तपाईँ तुलना गर्न सक्नुहुन्छ, तपाईँलाई मनपर्ने एउटा मुभीसँग यसको तुलना गर्न सक्नुहुन्छ, जसमा एउटा मुख्य कहानी द प्लट लाइन हुन्छ, त त्यसभित्र नायक, खलनायक र सहायक पात्रहरूका आफ्नै उपकथाहरू हुन्छ। गाडीवालदेखि लिएर सेक्युरिटी वालसम्मको आफआफ्नै त्यहाँ कथा हुन्छ, जसले तपाईँले मलाई भावुक बनाउन सक्छ। कहिलेकाहीँ त हामी ती साना साना उपकथाहरूमा, कथाभित्रको 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 कथामा हामी यति धेरै अल्झिन सक्छौँ कि हामीले मुख्य कथा के को बारेमा भनेर हामी बिर्सिरहेको हुन्छौँ। अनि कहिलेकाहीँ बाइबल पढ्दा पनि यस्तै महसुस हुन्छ, हामी व्यक्तिगत र पात्रहरू र घटनाहरूमाथि यति धेरै केन्द्रित हुन्छौँ कि त्यो ठुलो चित्र, त्यो बिग पिक्चर, त्यो महान कथालाई नै हामी बिर्सिदिन्छौँ। त्यसैले तपाईँले बाइबलको जुनसुकै पुस्तक पढे पनि, चाहे त्यो प्रस्थानको पुस्तक होस् वा इजिकेलको पुस्तक वा एफिसीको पुस्तक, सधैँ आफूलाई यो प्रश्न सोध्ने गर्नुहोस् कि यो खण्ड, यो पुस्तक, यो अध्याय, यो पद, यो खण्ड परमेश्वरको यो समग्र कथामा कहाँनिर पर्दछ। यो समग्र कथा नै कहाँमा कहाँनिर पर्दछ। यसलाई सहरको नक्सासँग नक्सा सहरको नक्सा प्रयोग गरे जस्तै तपाईँ जुम इन र जुम आउट गर्न त्यो सिक्ने कलाको रूपमा तपाईँ लिन सक्नुहुन्छ। तपाईँले नक्सालाई केवल नजिकबाट मात्र हेर्नुभयो भने, जुम इन मात्र गरेर हेर्नुभयो भने तपाईँ त्यो साना विवरणमा हराउन सक्नुहुन्छ, तर जब तपाईँ नक्सालाई टाढाबाट जुम आउट गरेर हेर्नुहुन्छ तब सबै कुराहरू प्रश्न हुँदै जान्छ। सो जुम इन एन्ड जुम आउट। त्यसो भए बाइबलको यो ठुलो चित्र के हो त? बाइबलको यो 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 पुस्तक, यो अध्याय, यो 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 पद कहाँनिर पर्छ भने सोध्नलाई त बाइबलको समग्र कथा के हो भनेर हामीलाई थाहा हुनुपर्ने हुन्छ। म तपाईँलाई फेरि थोरै यो कथा रिक्याप गर्न चाहन्छु। परमेश्वरले मानव जाति लगायत सम्पूर्ण सृष्टि आफ्नै महिमाको निम्ति सृष्टि गर्नुभयो। उत्पत्ति एक अध्याय सबै कुराको सृष्टिसँगै सुरु हुन्छ। परमेश्वर आदम रब्बलाई बनाउनु भयो, अदनको बगैँचामा राख्नुभयो र उनीहरूलाई एउटा आज्ञा दिनुभयो, तिमीहरूले बगैँचाको सबै रुखको फल खान सक्छौ, तर बगैँचाको बिचमा त्यो एउटा विशेष रुखको फल तिमीहरूले नखानु, जुन दिन तिमीहरू त्यो रुखको फल खान्छौ त्यही दिन तिमीहरू मर्नेछौ भनेर परमेश्वरले कडा चेतावनी दिनुभयो। तर आदम रब्बाले परमेश्वरको लागि भन्दा आफ्नै लागि जीवनले छनौट गरे र उनीहरूले त्यो बगैँचाको निषेधित फल टिपिएर खाए। परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वर न्याय हुनुहुन्छ, उहाँले पाप अनदेखा गर्नुहुन्न, उहाँले दोषीहरूलाई बिना सजाय छोड्नुहुन्न। परमेश्वरले पवित्र र न्याय हुनुभएको कारणले आदम र हब्बाको न्याय गर्नुभयो र उनीहरूलाई बगैँचाबाट निकालिदिनुभयो। तैपनि परमेश्वरको न्यायको बिचमा त्यो एउटा आशा थियो, जहिले पनि परमेश्वरको न्यायमा न्यायको बिचमा त्यहाँ आशा हुन्छ, त्यहाँ आशा हुन्छ। अनि परमेश्वर न्यायको बिचमा त्यहाँ बगैँचामा सुरुमै हामी त्यहाँ एउटा आशा देख्छौँ कि परमेश्वरले एक उद्धारकर्ताको उहाँले प्रतिज्ञा गर्नुहुन्छ, जो अब्राहमको वंशबाट आउनेवाला हुनुहुन्थ्यो। र परमेश्वरको प्रतिज्ञा स्वरूप अब्राहमको सन्तान भएको छ, जसको कुनै सन्तान थिएन पहिले, र अहिले अब्राहमको सन्तानहरू मिस्रमा बसोबास गर्दै आइरहेका छन्। जब हामी प्रस्थानको पुस्तक खोल्छौँ हामी त्यही कुरा थाहा पाउँछौँ, उनीहरू एक विदेशी राजाको त्यो क्रूर दासत्वमा पिल्सिएर बसिरहेको छ, उनीहरूले शास्ति भोगिरहेको छ, उनीहरू दासोधमसो कष्ट भएर गइरहेको छ, उनीहरूको जीवन अन्धकारमय छ। तर परमेश्वरले देख्नुहुन्छ, उनीहरूले पुकार गर्छन् तर परमेश्वरले सुन्नुहुन्छ, अनि परमेश्वर बोल्नुहुन्छ। त्यस कारण तिनवटा वचन हेरिसकेको छ, सुन्नु नै परमेश्वर, देख्नु नै परमेश्वर, सुन्नु नै परमेश्वर र बोल्नु नै परमेश्वर। परमेश्वर आफ्नो प्रतिज्ञा कहिले पनि बिर्सिनुहुन्न, उहाँले आफ्नो मानिसहरूलाई कहिले पनि बिर्सिनुहुन्न। त्यसरी परमेश्वरले इस्रायलहरूको छुटकाराको लागि इस्रायलहरू जो अब्राहमको सन्तान हुन् एक उद्धारकर्ता खडा गर्नुहुन्छ। परमेश्वर मोसा कहाँ देखा पर्नुहुन्छ र मोसासँग बोल्नुहुन्छ। परमेश्वर पवित्र परमेश्वर तल ओर्लनुहुन्छ र मोसासँग उहाँ बोल्नुहुन्छ। र कुनै समय मोसा एक घमण्डी थिए, आत्मनिर्भर व्यक्ति थिए। अहिले मरुभूमिको 40 वर्षपछि अब ऊ नम्र बनेको छ। अब फारोको सामना गर्न बोलाइएको र नियुक्त गरिएको अवस्थामा पनि मोसा आफूलाई अयोग्य महसुस गर्छन् र उनी हिचकिचाउँछन्। तर परमेश्वरले आफ्नो अनुग्रहमा मोसालाई विभिन्न चिन्हहरू दिनुहुन्छ फेरि 4 अध्यायमा, ताकि मोसाको विश्वास बलियो होस् र परमेश्वरको दासको रूपमा उनको बोलावट मानिसहरूको सामु पुष्टि होस्। यही कुरा हामी आज प्रस्थानमा हेर्नेछौँ, कथालाई हामी निरन्तरता दिनेछौँ। द स्टोरी कन्टिन्युज इन च्याप्टर 4 अब एक्सोडस च्याप्टर फोर प्रस्थान 4 अध्याय। यो प्रस्थान बाइबलको दोस्रो पुस्तक हो। कृपया यसलाई तपाईँले पृष्ठ सङ्ख्या 81 पाउन सक्नुहुन्छ। म पढ्दैछु, कृपया तपाईँले आफ्नो बाइबल हेर्न सक्नुहुन्छ। मोसाले भने, यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनि परमप्रभु तिमी कहाँ देखा पर्नु भएको होइन भनेर भने जवाब दियो भने के गर्ने? त परमप्रभु तिनीलाई भन्नुभयो, तेरो आत्मा के छ? तिनीले भने लच्छी। परमप्रभुले भन्नुभयो, त्यो भुइँमा फाल। मोसाले त्यो भुइँमा फालिदिए र त्यो एउटा सर्प भयो र मोसा त्यसदेखि डराएर भागे। तब परमेश्वरले मोसालाई भन्नुभयो, तेरो हात लम्काएर त्यसको पुच्छरमा समात। अनि मोसाले हात लम्काएर समाते र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। परमप्रभुले भन्नुभयो, तिनीहरूले तिनीहरूका पिता पुर्खाका परमेश्वर अर्थात् अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर त कहाँ देखा पर्नु भएको हो रहेछ भने तिनीहरूले यही कामबाट पत्याउन्। तब परमप्रभुले तिनलाई अझै यसो भन्नुभयो, तेरो हात आफ्नो खास्टोभित्र हाल। तिनले आफ्नो हात खास्टोभित्र हाले र जब तिनले त्यो बाहिर निकाले तब त्यो कुष्ठ रोग लागेर हिउँ जस्तै सेतो भएको रहेछ। उहाँले तिनलाई भन्नुभयो, तेरो हात फेरि खास्टोभित्र हाल। तिनले फेरि आफ्नो हात खास्टोभित्र हाले र जब फेरि निकाले तब त्यो आफ्नो शरीरको अरू मासु जस्तै भइहाल्यो। तब परमेश्वरले भन्नुभयो, तिनीहरूले तेरा कुरा पत्याएनन् र त्यो पहिलो चिन्हलाई वास्ता गरेनन् भने सायद तिनीहरूले पछिल्लो चिन्हलाई पत्याउनेछन्। तर तिनीहरूले यी दुवै चिन्हहरू पनि पत्याएनन् र मेरा कुरा सुनेनन् भने नील नदीका केही पानी लिएर सुक्खा जमिनमा खन्याइदिए। तैले नील नदीबाट लिएको त्यो पानी जमिनमा रगत हुनेछ। त्यसपछि मोसाले परमप्रभुमा भने, प्रभु म बोल्नमा उस्तो सिपालु छैन, न त म अघि सिपालु थिएँ, न अहिले तपाईँ बोल्नु भएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु। परमप्रभुले तिनलाई भन्नुभयो, मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? कि म परमप्रभुले नै होइन र? अब जा, म तँलाई बोल्न सहायता गर्नेछु र तैँले के बोल्नुपर्ने हो सो सिकाउनेछु। तर मोसाले भने, हे प्रभु, बिन्ती छ, अरू कसैलाई नै पठाउनुहोस्। तब परमप्रभुको क्रोध मोसामाथि उठ्यो र उहाँले भन्नुभयो कि लेवी हारुन तेरो दाजु छैन र? मलाई थाहा छ कि त्यो राम्रै बोल्न सक्छ, त्यो तँलाई भेट्न आउँदैछ र तँलाई देखेर त्यो खुसी हुनेछ, त्यसैसँग कुरा गर र त्यसले भन्नुपर्ने कुरा तैँले बता र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु। त्यो चाहिँ तेरो निम्ति मानिसहरूसित बोल्नेछ र तेरो मुख झैँ हुनेछ र त चाहिँ त्यसको निम्ति ईश्वर तुल्य हुनेछस्। तर लट्ठी तेरो हातमै लैजा, त्यसद्वारा तैँले यी आश्चर्यपूर्ण चिन्हहरू गर्नेछस्। त्यसपछि मोसा फर्केर आफ्ना ससुरा यित्रो कहाँ आएर तिनलाई भने, बिन्ती छ, मिश्रकामा मिश्रमा भएका मेरा दाजुभाइहरू बाँचेका छन् कि छैनन् गएर हेर्ने अनुमति दिनुहोस्। यित्रोले मसाला भने हुन्छ कुशलसित जाऊ। परमप्रभुले मिद्यान देशमा मोसालाई भन्नुभएको थियो मिश्रमा फर्केर जा किनकि तेरो ज्यान लिन खोज्नेहरू सबै मरिसके। यसकारण आफ्नी पत्नी र छोराहरूलाई एउटा गधामा चढाएर मोसा मिश्रमा फर्के र तिनले परमेश्वरको लट्ठी हातैमा लिएर गए। तब परमप्रभुले मोसालाई भन्नुभयो जब त मिश्रमा फर्कन्छस् तब मैले तेरो हातको शक्तिमा राखिदिएका सबै उद्योगका कामहरू फारोको सामान्य गर तर म त्यसको हृदय कठोर गरिदिनेछु र त्यसले मानिसलाई जान दिने छैन। तब मैले तैले फारोलाई भन् परमप्रभु भन्नुहुन्छ इसरायल मेरो जेठो छोरो मैले तँलाई भने मेरो छोरालाई जान दे र त्यसले मेरो सेवा गरोस् तर तैले चाहिँ त्यसलाई जान दिन इन्कार गरिस् यसैले म तेरो जेठो छोरालाई मार्नेछु। अनि बाटोमा बास बस्ने ठाउँमा परमप्रभुले मोसालाई भेट्नुभयो र तिनलाई मार्ने इच्छा गर्नुभयो तर सिप्पोराले एउटा चकमकको कर्दा लिएर आफ्नो छोराको खलडी च्वाट्टै काटेर मोसाको खुट्टामा छुवाइन् अनि तिनले भनिन् तपाईँ मेरो निम्ति रगतको दुलहा हुनुहुन्छ। यसैले परमप्रभुले तिनलाई छोडिदिनुभयो। तिनले खतनाको कारणले गर्दा भनेकी थिइन् तपाईँ रगतको दुलहा हुनुहुन्छ। परमप्रभुले हारूनलाई भन्नुभयो मोसालाई भेट गर्न उजाड स्थानतिर जा। तब उनी परमेश्वरको पर्वतमा मोसालाई भेट गर्न गए र भेटेर तिनलाई मुहाई खाए अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू र देखाउनु भनेर आज्ञा दिनुभएका सबै आश्चर्यपूर्ण चिन्हहरूका विषय मोसाले हारूनलाई बताए। तब मोसा र हारून गए र इसरायलीहरूका जम्मै धर्मगुरुहरूलाई जम्मा गरे अनि परमेश्वरले मोसालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई बताए। मोसाले मानिसहरूको आँखाकै सामने ती चिन्हहरू देखाए र मानिसहरूले पत्याए। परमप्रभु इसरायलीहरूको चिन्ता लिनुहुन्छ र तिनीहरूको कष्ट पनि देख्नुभएको छ भने जब तिनीहरूले सुने तब तिनीहरूले आफ्नो शिर निहुराएर दण्डवत गरी आराधना गरे। परमेश्वरले मोसालाई यी चिन्हहरू दिनुपर्ने आवश्यकताले हामीलाई एउटा सत्यतातर्फ डोर्याउँदै एउटा सत्यता सिकाउँछ कि उद्धार मानिसको पर्याप्तताबाट होइन तर परमेश्वरको पर्याप्तताबाट आउँछ। उद्धार एउटै कुरा उद्धार मानिसको पर्याप्तताबाट होइन मानिसको क्षमताबाट होइन तर परमेश्वरको पर्याप्तताबाट आउँछ। सेल्भेसन डजन्ट कम फ्रम ह्युमन सफिसियन्सी बट फ्रम गॉड्स सफिसियन्सी। सेल्भेसन डज नट कम फ्रम ह्युमन सफिसियन्सी बट फ्रम गॉड्स सफिसियन्सी। मूसाको अपर्याप्तता यहाँ हामी पहिलो पदमै देख्दछौँ। मोसाले भने यदि तिनीहरूले मलाई पत्याएनन् भने मेरा कुरा नसुनी परमप्रभु तिमीहरूका देखा पर्नु भएको होइन भनेर जवाब दिएन भने के गर्ने? याद गर्नुहोस् मोसाले एकपछि अर्को बाहना बनाइरहेका छन्। सुरुमा जब परमेश्वरले मोसालाई फारो कहाँ गरी इस्रायलीहरूलाई मिश्रबाट बाहिर निकाल्न भन्नुहुन्छ त मोसाले मोसाको जवाब के हुन्छ? म के तपाईँ साँच्चै मलाई नै पठाउन चाहनुहुन्छ? यु वान्ट मी टु गो एन्ड फेस फेरो? अनि परमेश्वरले म तिमीसँग हुनेछु तँसँग हुनेछु भनेर प्रतिज्ञा गर्नुभयो। तर मोसाको लागि त्यो पर्याप्त थिएन। द वर्ड वाज नट इनफ, द प्रोमिस वाज नट इनफ। मोसा फेरि प्रतिवाद गर्छन् ठिक छ तपाईँ मसँग जानुभयो होला त तपाईँको हो नि, तपाईँको नाम के हो नि? यदि मानिसहरूले कसले पठायो तँलाई, तँलाई पठाउनेको नाम के हो भनेर सोधिहालेमा मैले के जवाब दिने? त्यसपछि परमेश्वरले आफूलाई मसँग कहाँ प्रकट गर्नुहुन्छ? परमेश्वर आफ्नो नाउँ पवित्र नाउँ प्रकट गर्नुहुन्छ, म हुँ जो म हुँ, म तेरो पिता पुर्खा अब्राहम इसाक र याकुबको परमेश्वर, मैले तँलाई पठाएको गएर मानिसहरूलाई भनिदिएँ। अनि यति हुँदा पनि मोसा सन्तुष्ट हुँदैन। अध्याय चारमा आइपुग्दा मोसाले फेरि अर्को एउटा ठुलो आपत्ति खडा गर्छन् र भन्छन् यदि उनीहरूले मलाई पत्याएन भने, मेरो कुरा मान्दै मानेन भने, मेरो कुरा सुनेन भने नि, यदि उनीहरूले परमप्रभु त कहाँ देखा पर्नु भएको छैन, गफ लगाइरहेछ, यो जस्ट गिभिङ अ बिग टक होइन र भने के गर्ने? अब यतिखेर विचार गर्नुहोस्, परमेश्वर आफै देखा परेर मोसासँग कुरा गरिसक्दा पनि मोसा किन अझै डराइरहेका छन्? किन कन्फिडेन्स छैन? आफ्नै मानिसहरूले मोसालाई तिरस्कार गर्छन् भन्ने डरमा उकिनेछन्। मोसा त अल्फा विश्वासी रहेछ होइन, डर छेर्वा रहेछ, कस्तो गलत मान्छेलाई परमेश्वर अगुवा हुनलाई बोलाउनु भएछ भनेर सायद यतिखेर हामी मोसाको खैर खन्न सुरु गर्छौँ होला। म भएको भए त त्यस्तो गर्दिनँ थिएँ। वास्तवमा मसाल यसरी सोच्नु, प्रश्न गर्नु, हिचकिचाउनु एक हिसाबले सही पनि हो। किन तपाईँलाई थाहा छ? किनकि मसाले यहाँ फारोसँग डराउने कुरा गरिरहेको छैन। यहाँ मसा फारोसँग डराउने कुरा गरिरहेको छैन। यदि तिनीहरूले मलाई पत्याएनन् र मेरो कुरा नसुनी परमप्रभु तिमी कहाँ देखा पर्नुभएको होइन भनेर जवाब दिए भने भनिरहँदा मसाले यहाँ यदि फारोले मलाई पत्याएनन् भने मैले के गर्ने भने परमेश्वर सोधिरहेको छैन। तर यदि मेरा दाजुभाइहरूले इस्रायलीहरूले मलाई पत्याएनन् भने म के गर्ने भनेर सोधिरहेको छ। पद पाँचलाई पढ हेर्नुहोस् न, पद पाँचलाई अलिक क्लियर हुन्छ। परमप्रभुले भन्नुभयो तिनीहरूका पितापुर्खाका परमेश्वर अर्थात् अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबको परमेश्वर तँका देखा पर्नु भएको हो रहेछ भने तिनीहरूले त इसरायलले यही कामबाट पत्याउन् देख्नुभयो। क्लियर देख्नुभयो? तिनीहरूले तिनीहरूका पितापुर्खाका परमेश्वर पक्कै पनि फारोका मानिसहरूसँग बारेमा यहाँ कुरा गर्नु भएको छैन। सो आफै पनि एकपल्ट विचार गर्नुहोस्, एकपल्ट आफूलाई मूसाको ठाउँमा राखेर हेर्नुहोस्, एकपल्ट आफ्नो हिब्रू दाजुभाइहरूसँग मूसाको सम्पर्क छुटेको लगभग 40 वर्षभन्दा बढी भइसकेको छ। 40 वर्षभन्दा बढी, सायद मूसालाई त बिर्सि पनि सक्यो होला मान्छेहरूले। यदि उनीहरूले सम्झिहाले पनि लास्ट मूसाको लास्ट मेमोरी के थियो होला भन्नु न, अन्तिममा मूसाको छवि कस्तो थियो उनीहरूको माझमा, अन्तिम मेमोरी मूसाको मेमोरी एक हत्यारा अनि बगौडा होइन र, अरू के थियो र त्योभन्दा। अब मूसा इसरायल कहाँ फर्के यसो भने कल्पना गर्नुहोस्, हे गाइज आइ एम ब्याक, आई गट माई ट्रेनिङ फर 40 इयर्स, म 40 वर्ष भइसक्यो, म अब फर्केर आएको छु। एउटा बल्दै गरेको पोथ्रामा अब्राहम, हाम्रो इसाक र याकुब, हाम्रो पिताहरूको परमेश्वर म कहाँ प्रकट गर्नुभयो र मलाई तिमीहरूको उद्धार गर्न पठाउनु भएको छ, परमेश्वरले मद्वारा नै तिमीहरूलाई उद्धार गर्नुहुनेछ फारोको हातबाट, त्यस कारण मलाई विश्वास गर, ट्रस्ट मी एन्ड जस्ट फलो माई लिड, मलाई विश्वास गर अनि मेरो नेतृत्वलाई पछ्याऊ। कल्पना जस्ट इमेजिन द्याट, इसरायलले के भन्थ्यो होला, इसरायलले कसरी प्रतिउत्तर दिन्थ्यो होला, आउट अफ नोवेयर यो मान्छे कहाँ आउँछ, हेर्दै गोठालो छ अनि भन्दैछ कि आइ एम हियर टु डेलिभर यु, होइन म यहाँ तिमीहरूलाई छुटकारा दिन लागेको। के इसरायलले मूसालाई विश्वास गर्थ्यो होला? के तपाईँ इसरायलहरूको ठाउँ भएको भए विश्वास गर्नुहुन्थ्यो होला? के इसरायलीहरूले मूसालाई विश्वास गर्थ्यो होला? पक्कै पनि गर्दैन थिए। मानव दृष्टिकोणबाट हेर्दा यो कुरा पत्याउनै गाह्रो लाग्छ। यदि तपाईँ वा म त्यहाँ हुन्थ्यौँ भने पनि हामीलाई पनि यो विश्वास गर्न कठिन हुन्थ्यो होला। तपाईँले बुझ्नुपर्ने कुरा के छ भने मूसा केवल बुढो भएकोले वा फारो शक्तिशाली भएकोले यहाँनिर डराइरहेको छैन, पछि हटिरहेको छैनन्, थिएनन्। गहिरो स्तरमा त उसलाई तिरस्कारको डर थियो, इन्कारको डर थियो, आफ्नै मानिसहरूले उनलाई अस्वीकार गर्लान् भन्ने डर, उनको हिचकिचाहरूको मुख्य कारण नै यही थियो। अनि यसको मुख्य जड, मुख्य समस्या यो हो कि मूसा केवल एक साधारण मानिस हुन् जसलाई हामी धेरै हिरो बनाएर पठाउँछौँ। मूसा पनि एक कमजोर मानिस हुन्, मूसा पनि एक पापी मानिस हुन्, पतित संसारमा बस्ने मानिस हुन्। के हामी कहिलेकाहीँ मूसा जस्तै हुँदैनौँ र? हामी पनि, हामीलाई थाहा छ परमेश्वरको सार्वभौमिकताको विषयमा थाहा छ, तर सानो कष्टमा हामी आतिँदैनौँ र? हामीलाई यति धेरै थाहा छ परमेश्वर भलो हुनुहुन्छ, त्यही पनि हामी कति धेरै अतालिन्छौँ। हामीलाई पनि डर लाग्दैन र परिस्थितिहरूमा, विभिन्न परिस्थितिमा हाम्रो समस्या पनि अक्सर मूसाको जस्तै हुँदैन र? जब हामी सुसमाचार सुनाउने बारेमा यसो विचार गर्छौँ त मानिसहरूले कस्तो प्रतिज्ञा दिला, के भन्ला मेरो बारेमा भन्ने कुरालाई हामी चिन्तित बनाउँछौँ, होइन? भन्नुहोस् त, हाम्रो यसोको नाउँ लिने बित्तिकै, म कृष्ण भन्ने बित्तिकै उनीहरूले कुन नजरले हेर्ला, ट्याक्सी चढिराख्नु भएको छ भने ड्राइभरले त्यतिखेर तुरुन्तै झाड्देला कि तपाईँ गन्तव्यमा नपुर्याइकनै। हामी पनि सोच्छौँ यदि भन्ने यो कुरा, इफ, वाट इफ भन्ने क्वेसन हामी सबैसँग हुन्छ। वाट इफ, यदि यस्तो भयो भने, त्यस्तो भयो भने नि। त्यसरी जब हामी बाइबल पढ्छौँ, हामीले मूसा जस्तो पात्रलाई हिरो बनाउनु हुँदैन। मूसा यो कथाको नायक होइन, मूसा बाइबलका केन्द्रबिन्दु होइनन्। मूसा जस्तै मानिसहरू, हामी जस्तै कमजोर, हिचकिचाउने, शङ्का गर्ने र पापी मानिसहरू हुन्। बाइबलको वास्तविक नायक, वास्तविक हिरो, द ट्रु हिरो, द एक्चुअल हिरो द रियल हिरो अफ द बाइबल इज गॉड हिमसेल्फ नट मोसेस परमेश्वर आफै हुनुहुन्छ त्यसैले यो छुटकारा मोसाको पर्याप्तताले होइन तर परमेश्वरको पर्याप्तताले सम्भव हुनेवाला छ therefore this the deliverance would be possible not because of Moses sufficiency but God's sufficiency parmeshwar ko parivartan le matra sambhav hunecha jab mosa le prashna garchan yadi unihar le bishwas garenan bhane ni ani parmeshwar le eso bhannu na ki mosa tero kaam chaina ma haru lai chhanchu parmeshwar eso bhannu na ta gothala le kaam gar भन्नुहुन्न परमेश्वर निकै अनुग्रहपूर्वक उनलाई चिन्हहरू दिनुहुन्छ यहाँ तपाईँ परमेश्वरको शक्ति देख्नुहुन्छ यहाँ परमेश्वरको उपस्थिति देख्नुहुन्छ यहाँ परमेश्वरको धैर्यता देख्नुहुन्छ यु सी गॉड्स पावर हियर यु सी गॉड्स प्रेजेन्स एन्ड यु सी गॉड्स पेसेन्स हियर अनि यो कुराले एउटा महत्त्वपूर्ण हामीलाई सिकाउँछ कि परमेश्वर सबै कुरा पहिले नै थाहा थियो मोसाको मनमा उठेका प्रश्नहरू परमेश्वरलाई पहिले नै थाहा थियो उहाँलाई थाहा थियो कि इसरायलहरूलाई विश्वास गर्न गाह्रो हुनेछ मोसालाई पत्याउन गाह्रो हुनेछ उहाँलाई यो पनि थाहा थियो कि फारोले उनीहरूलाई सजिलो जान दिने वाला छैन अनि यो चिन्हहरू दिएर परमेश्वर यसो भन्नु खोज्नु हुँदैछ कि मोसा म बुझ्छु आई अन्डरस्ट्यान्ड मलाई थाहा छ तिनीहरूले तिमीलाई विश्वास गर्नेवाला छैन तँलाई विश्वास गर्नेवाला छैन किन गर्थ्यो र आई नो मलाई थाहा छ म तिम्रो फिक्री बुझ्छु त्यसैले त मैले तिमीलाई यो चिन्ह दिँदैछु अब परमेश्वरले चिन्ह दिनुहुन्छ मोसाले मागेकोले होइन तर वास्तवमा परमेश्वरले मोसालाई मोसाको बारेमा थाहा पाइसक्नु भएको छ परमेश्वर थाहा छ र परमेश्वर मोसा केवल मानवीय शक्तिमा होइन तर परमेश्वरको शक्तिमा त्यहाँ खडा हुँदैछ भनेर प्रमाणित गर्नलाई परमेश्वरले यहाँनिर एउटा होइन दुईवटा होइन तिन तिनवटा उहाँले चिन्ह दिनुहुन्छ चिन्ह न त बलले न शक्तिले तर प्रभु भन्छ मेरो आत्मा हामी वचन धेरै गाउँछ नि त्यो यहाँ हामी स्पष्टसँग देख्दैछौँ परमेश्वरले मोसाको लागि मोसाको त्यो धर्मराइरहेको विश्वासलाई बलियो बनाउनु त्यो चिन्हहरू दिनुहुन्छ परमेश्वरले मानिसहरूको लागि पनि यो चिन्ह दिनुहुन्छ इसरायलहरूको लागि पनि अनि अन्तत फारोको लागि पनि मानिसहरूको लागि इसरायलहरूको लागि ताकि उनीहरूले मोसाले ढाँटेको होइन मोसा साँच्चै परमेश्वरद्वारा पठाइएका दास हुन् भनेर विश्वास गरून् भनेर प्रियहरू के विचार गर्नुपर्छ यी चिन्ह र चमत्कारहरू होइन यी चिन्ह र चमत्कारहरू केवल भिड जम्मा गर्न तमासा लगाउन वा जादु देखाएर नाम कमाउन गरिएको कुनै यो ट्रिक्स थिएन यो कुनै काला जादु थिएन यो कुरो याद गर्नुहोस् बाइबलका बाइबलमा उल्लेख गरिएका आश्चर्यकर्मलाई चिन्ह चमत्कारहरूलाई आजकलका केही फेथ हिलरहरूले है विश्वासको आधारमा निको पार्ने सँगै गर्ने स्वघोषित अगमवक्ताहरूले प्रेरितहरूले आफ्नो स्वार्थको निम्ति आफ्नो लाभको निम्ति यसलाई गलत व्याख्या गरिरहेको छ बरु यी चिन्हहरू त परमेश्वरको हस्ताक्षर थिए हस्ताक्षर परमेश्वरको हस्ताक्षर कि यी हस्ताक्षरले यो कुरा प्रमाणित गर्दछ कि मोसालाई परमेश्वरले बोलाउनु भएको द साइन्स वर गॉड्स सिग्नेचर द्याट मोसेस वाज एक्चुअली गॉड्स सर्भेन्ट बुझ्नुहुँदैछ यो परमेश्वरको सिग्नेचर हो खोइ यहाँ सिग्नेचर छैन त अधिकृतको फलानाको खोजिन्छ नि प्रमाणित गर्नलाई कुनै कुरा डकुमेन्ट्सलाई कुनै पनि कुरालाई सक्कली भनेर प्रमाणित गर्न ओ यही हो सो मोसा सक्कली हो परमेश्वरबाट पठाएको मानिस हो साँच्ची नै परमेश्वरले खडा गर्नुभएको उद्धारक भन्ने कुरा कसरी मानिसहरूले पत्याउने यो चिन्हहरूको आधारमा यो चिन्हहरू परमेश्वरबाटको सिफारिस पत्र अथवा परमेश्वरबाटको हस्तक्षेप अनि प्रभुको जन टम पेनिङटनले भने चाहिँ टम पेनिङटनले सुन्नु भएको छ बन्दवाद भन्ने पुस्तक पनि पढ्नु भएको छ हिब्रु शब्द चिन्हको अर्थ ईश्वरीय उपस्थितिको प्रतिज्ञा वा प्रमाण भन्ने हुन्छ फेरि दोहोऱ्याउँछ हिब्रु शब्द अनुसार चिन्हको अर्थ ईश्वरीय उपस्थितिको प्रतिज्ञा र प्रमाण भन्ने हुन्छ त्यसैले यी चिन्ह चमत्कारहरू केवल आँखालाई मनोरञ्जन दिने घटना मात्र थिएनन् बरु परमेश्वरको प्रत्यक्ष उपस्थितिहरू उहाँको अधिकारलाई प्रमाणित गर्ने जीवित प्रमाणहरू थिए अनि यही उद्देश्यका साथ परमेश्वर मोसालाई तिनवटा चिन्हहरू दिनुहुन्छ पहिलो मोसाको लौरो लाठी सर्प बन्छ अर्को अनि मुसा त्यसदेखि डराएर भाग्छ. मुसाले आफ्नो लठी भुइँमा फाल्छन् अनि त्यो लठी सर्प बन्छन्. फेरि पनि कुनै यो ट्रिक होइन, काला जादु होइन, यो इल्युजन होइन, यो रियल कुरा हो, साँच्चै रियल सर्प. यदि त्यो सर्पले डस्यो भने मान्छे मर्न सक्ने खालको सर्प. डोन्ट ट्राई दिस एट होम. है घरमा गएर लठी फालेर सर्प बनाउनु कोसिस नगर्नु होला. ए प्रभु मेरो त विश्वासै छैन र यदि साँच्चै तपाईँ परमेश्वर हुनुहुन्छ भने यो लठीलाई सर्प बनाउनुहोस्. डोन्ट ट्राई दिस एट होम. घरमा गएर ट्राई नगर्नु होला, यसले काम गर्नेवाला छैन, म ग्यारेन्टी दिन्छु. काम गऱ्यो भने म समेत हुनेछु. सो यो मानिसहरूलाई मनोरञ्जन दिनको लागि दिएको चिन्ह थिएन, चमत्कार थिएन. यसको उद्देश्य पद पाँचमा हेर्नुहोस् न, चिन्हको उद्देश्य पद पाँच. लुक एट द पर्पज अफ साइन इन वर्स 5. परमप्रभुले भन्नुभयो तिनीहरूले तिनीहरूका पिता पुर्खाको परमेश्वर अर्थात् अब्राहमका परमेश्वर, इसाकका परमेश्वर, याकुबका परमेश्वर तहका देखा पर्नुभएको हो भने तिनीहरूले यही कामबाट पत्याउनेछन्. यही कामबाट पत्याउनु यो चिन्हको उद्देश्य, चिन्ह दिनुको उद्देश्य. मोसाको मुख्य चिन्ता थियो कि यदि उनीहरूले मेरो विश्वास गरेनन् भने नि. अनि यो पहिलो चिन्हले त्यही प्रश्नलाई सम्बोधन गर्दैछ. तर मानिसको हृदय कठोर हुन्छ, उनले सधैँ सजिलै सजिलै विश्वास गर्दैन भन्ने कुरा परमेश्वरलाई थाहा छ. त्यसैले उहाँले ब्याकअप अर्को चिन्ह पनि उहाँले दिनुहुन्छ. छदेखि नौ पद हेर्नुहोस् न, छदेखि नौ पद. तब परमप्रभु तिमीलाई अझै यस्तो भन्नुभयो, तेरो हात आफ्नो खास्टोभित्र हाल. तिमीले आफ्नो हात खास्टोभित्र हाले र जब तिमीले त्यो बाहिर निकाले तब त्यो कुष्ठरोग लागेर हिउँ जस्तै सेतो भएको रहेछ. उहाँले तिमीलाई भन्नुभयो तेरो हात फेरि खास्टोभित्र हाल. तिमीले फेरि आफ्नो हात खास्टोभित्र हाले र जब फेरि निकाले तब त्यो आफ्नो शरीरको अरू मासु जस्तै भइहाल्यो. सो रोग अनि चङ्गाई, कुष्ठरोग अन्त तुरुन्तै चङ्गाई. सायद मसाले मनमा यसो भन्दै थियो प्रभु योभन्दा राम्रोको चिन्ह छैन. आफ्नै हात कुष्ठ राख, आफ्नै हातमा कुष्ठ रोग लागेको त कसरी हेर्नु हो. तपाईँहरू यी चिन्हहरू त्यसै छानिएका थिएनन्, याद गर्नुहोस्. यो ऱ्यान्डमली चुज गरेका थिएन, चिन्ह त्यसै छानिएका थिएन. ओके लट्ठी देख्नुभयो परमेश्वरले अनि त्यो भुइँमा फ्याल भन्नुभएको होइन वास्तवमा. ओके म हात प्रयोग गर्छु भनेर त्यतिखेर परमेश्वरले यो अन्धाधुन्धमा ऱ्यान्डमली यो साइन्सहरू चिन्हहरू उहाँले दिनुभएको होइन. यसको उद्देश्य छ बाइबलको विद्वानहरूको अनुसार यी प्रत्येक चिन्ह मिश्रको घमण्ड र शक्तिलाई धराशायी बनाउन रचिएका थिए. कसरी हेरौँ हामी. पहिलो सर्प. सर्प मिश्रको राष्ट्रिय प्रतीक हो, राष्ट्रिय प्रतीक जुन फारोको मुकुटमा शक्तिको प्रतीक रूपमा लगाइएको हुन्थ्यो. यो सर्पको चिन्ह हुन्थ्यो. मोसाको सर्प, मोसाले सर्पको पुच्छर समातेर त्यसलाई फेरि लठी बनाउनुले मिश्रको शक्ति परमेश्वरको नियन्त्रणमा छ भन्ने कुराको प्रमाण दिँदछ. कुष्ठरोग, कुष्ठरोगलाई त्यति बेला निको नहुने र ईश्वरीय न्यायको रूपमा हेरिन्थ्यो. अनि मिश्रका केही देवी देवताहरूले कुष्ठरोग निको पार्ने उनीहरूले दावी गर्थे. तर यहाँ मोसाको हातको कुष्ठरोग निको हुनेले यही देखाउँदछ कि जीवन, स्वास्थ्य र मृत्युमाथि अधिकार केवल इसरायलको परमेश्वरमा मात्र छ. अनि यही कुरा अरामका राजाको सेनाको सेनापति नामनले कुष्ठरोगबाट निको भएपछि बुझेका छन्. दोस्रो राजा 5 अध्यायमा अब मलाई थाहा भयो, नामन भन्छ कि इसरायलमा बाहेक सारा संसारमा कुनै परमेश्वर हुनुहुन्न. अनि निल नदीको पानी रगतमा परिणत पनि भएको छ यहाँनिर. सो मिश्रको अर्थतन्त्र र जीवनको मेरुदण्ड मानिने निल नदीलाई रगतमा परिणत गरेर परमेश्वरले उनीहरूको जीवनदाता भनिने नदी र त्यसका देवताहरूमाथि आफ्नो सार्वभौमिकता प्रकट गर्दै हुनुहुन्थ्यो. यी परमेश्वर सबैभन्दा माथि हुनुहुन्छ. सो यी प्रत्येक चिन्हहरू परमेश्वरले फारका झुटा दावीहरू र मिश्रका देव झुटा देवताहरूको शक्तिलाई चुनौती दिइरहनु भएको थियो. तर यहाँ एउटा महत्त्वपूर्ण कुरा ध्यान दिनुहोस् कि परमेश्वर चाहनुहुन्थ्यो कि इसरायलहरूले चिन्हहरूका आधारमा होइन बरु मोसाद्वारा बोलेको परमेश्वर वचनहरूमा विश्वास गरून्, वचनहरूद्वारा विश्वास गरून्. आश्चर्य कर्महरू त केवल उहाँको दासको विश्वसनीयता त्यो क्रेडिबिलिटी पुष्टि गर्ने माध्यम मात्र थियो र विश्वासको मुख्य आधार त परमेश्वरको जीवित वचन नै हुनु पर्थ्यो त्यतिखेरको समय पनि. सो मोसाको अपर्याप्तता बाहिरी मात्र थिएन, अर्थात् मानिसहरू उनीबारे के सोच्छन् उसलाई स्वीकार गर्ला कि नगर्ला भन्ने विषय मात्र थिएन, बरु यो भित्री पनि थियो. भित्री ऊ आफै भित्री उनलाई लाग्थ्यो कि परमेश्वरको उद्धारकर्ता बन्नका लागि आवश्यक सिप मोसासँग छैन. पदसलाई हेर्नुहोस् न एकपल्ट. त्यसपछि मोसाले परमप्रभुलाई भने, प्रभु म बोल्नमा उस्तो सिपालु छैन, न त अघि म सिपालु थिएँ न अहिले तपाईँ बोल्नु भएपछि म सिपालु भएको छु, खोइ केही भएको छैन अहिलेसम्म, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु. साँच्चै हो, मोसा साँच्चै बोल सत्य बोलिरहेको छ कि मोसालाई सत्यता आफ्नो बारेमा सत्यता बताइरहेको छन् कि उम्किने बहाना बनाइरहेको छन्. यसो अघि उनीबारे यस्तो कुनै पनि कुरा सुनेको थिएन, सायद सत्य हुनसक्छ वा नहुनसक्छ, त्यसले ठ्याक्कै भन्न गाह्रो छ. तर पछि हारुनलाई हेर्दाखेरि हो कि क्या हो हामी भन्न सक्छौँ, केही अड्कल काट्न सक्छौँ. यदि मोसाले साँच्चै सत्य बोलिरहेका सत्य नै बोलिरहेको हुन्थ्यो भने हामीले पद दसलाई अलिक फरक तरिकाले पढ्नुपर्छ होला. पद दसलाई प्रभु म बोल्नमा त्यसो हुनसक्छ किनकि म जिब्रो गाह्रो छ मलाई चलाउनु, चलाउनु ढिलो चलाउँछु भनेको त्यही त हो नि. सो इज सेइङ हि हेज सम प्रब्लम विथ हिज टङ, इज ही स्पिकिङ द ट्रुथ अर लाइङ. ओके, यदि मोसालाई बोल्नमा साँच्चै केही समस्या थियो भने पनि उनी एउटा कुरामा गलत थिए. एउटा कुरामा के कुरा सोच्नमा गलत थियो भने, एउटा प्रभावकारी अगुवा बन्नको लागि उसँग कौशलता वा बोल्ने क्षमता हुनुपर्छ र त्यसमा भर पर्नु उसको समस्या थियो. बुझ्नुहुँदैछ उसको समस्या? सो उसमा भएको कमी कमजोरीको आधारमा परमेश्वरको उद्धार गर्ने शक्तिलाई उसले निहाल्दैछ, मूल्याङ्कन गर्दैछ. मसाले के भन्दैछ भने, मलाई थाहा छ तपाईँले उनीहरूलाई छुटकारा दिन सक्नुहुन्छ, तपाईँ महान परमेश्वर हुनुहुन्छ, हाम्रो पिताप्रभुको परमेश्वर, तर प्रब्लम तपाईँमा छैन प्रभु, ममा छ. आई विल फेल यु, होइन र? उहाँ हुनसक्छ मसा या नेपाली जस्तै बनिरहेका छन्, नेपालीहरू सांस्कृतिक रूपमै कल्चरली नै हामी नम्र हामी देख्छौँ. कहिलेकाहीँ राम्रो काम गरिराख्दाखेरि राम्रो काम गर्नेहरूलाई मैले राम्रो गरिरहेको छु भने पनि त्यसै भन्नुहुन्छ, म त अयोग्य छु, मलाई केही पनि आउँदैन भनिरहेको हामी सुन्छौँ. कहिलेकाहीँ यो साँच्चै यो शिष्टाचार हो कि यो वास्तविक नम्रता छुट्याउन गाह्रो हुन्छ. यो संस्कृति हो कि हाम्रो, यो नेपाली पारा हो कि यो साँचो नम्रता हो? तर मोसाको योग्यता वा अयोग्यताले परमेश्वरलाई खासै फरक पारेको छैन. यहाँ परमेश्वरले मोसालाई उनी योग्य भएकोले बोलाउनु भएको थिएन, बरु उनलाई बोलाएर नै परमेश्वरले मोसालाई योग्य बनाउँदै हुनुहुन्थ्यो. परमेश्वरले मोसालाई उनको भाषण गर्ने बोल्ने कलाको कारण रोज्नु भएको थिएन. इस्रायलीहरूको उद्धारको लागि मोसा अपर्याप्त थिए पक्कै पनि, तर परमेश्वर पर्याप्त हुनुहुन्छ. र परमेश्वरले मोसालाई जवाब दिनुहुन्छ, पद तेह्रमा हेर्नुहोस् न. पद तेह्रमा एघारदेखि परमप्रभुले तिमीलाई भन्नुभयो, मानिसको मुख कसले बनायो, मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्ध कसले बनाउँछ, कि म परमप्रभुले नै होइन र? अब जा, म तँलाई बोल्न सहायता गर्नेछु र तैँले के बोल्नुपर्ने हो सो सिकाउनेछु. परमेश्वरले मसालाई फेरि एकपटक उहाँ को हुनुहुन्छ भनेर सम्झाइराख्नु भएको छ. God is reminding Moses once again who he is. That he is a creator. उहाँ नै हुनुहुन्छ जसले मानिसको मुख बनाउनु भयो. उहाँले लाटोलाई बोल्ने, बहिरोलाई सुन्ने, अन्धलाई देख्ने बनाउन सक्नुहुन्छ. यति मात्र होइन, परमेश्वर मानवीय कमी कमजोरीहरू जस्तो अन्धोपन, बहिरोपन, यो अक्षमताबाट उहाँ कति पनि अचम्मित हुनुहुन्न. किनकि सबै थोकमाथि उहाँकै सम्पूर्ण अधिकार चल्दछ, उहाँ यी सबै कुरामाथि सार्वभौम हुनुहुन्छ। परमेश्वरको त्यो कहिलेकाहीँ बुझ्न नसकिने प्रबन्धमा कोही बहिरो हुन्छन्, कोही अन्ध हुन्छन्। तर युना नवादले क्लियर गर्छ, यदि कोही बहिरो कोही अन्ध जन्मिन्छ भने त्यो उसको पापको परिणाम होइन, तर त्यो परमेश्वर महिमाको लागि हो। परमेश्वरले वास्तव मोसालाई भन्दै हुनुहुन्छ कि यदि तिमी मलाई सृष्टिकर्ता मान्छ भने, यो भन्नुहुँदैछ मोसालाई, यदि म मानिसहरूलाई मेरो इच्छा अनुसार देख्ने वा अन्धो, बोल्ने वा लाटो बनाउन सक्छु भने, यो विश्वास गर्छु भने, म माथि भरोसा गर र आफ्नो डरहरूलाई त्याग, म तिमीलाई बोल्न मद्दत गर्नेछु। एगेन परमेश्वरले फेरि पनि मोसाको अपर्याप्तता सम्झाउँदै हुनुहुन्छ अनि आफ्नो पर्याप्तता मा भरोसा गर्न सिकाउँदै हुनुहुन्छ। सो वास्तव मोसाको समस्या उनीसँग क्षमता कमी हुनु थिएन, बरु परमेश्वरमाथि उनको भरोसा कमी हुनु थियो। अनि उसले तीन पटकसम्म घुमाएर कुरा गरिरहेको छु, नेपालले जस्तै फेरि मानिसले सुनेन भनेन नि, म त राम्रो छैन, बोल्न पनि आउँदैन, म सक्दिनँ, र अन्तत आफ्नो मनको वास्तविक कुरा ओकलेको हामी देख्छौँ मोसाले। अहिले अन्तत पद 13 हेर्नुहोस् त, तर मोसाले भने, हे प्रभु बिन्ती छ, अरू कसैलाई नै पठाउनुहोस्। परमेश्वर सार्वभौम हुनुहुन्छ, सर्व पर्याप्त हुनुहुन्छ, त्यही पनि मोसाले यी मिसनबाट उम्किन अन्तिम पटक प्रयास गर्छन्। मोसाले कसरी परमेश्वरलाई अरू कसैलाई छानुहोस् भने सल्लाह दिने दुस्साहस गरे होला? यु गट द रङ गाई, अर्को मान्छेलाई छान्नुहोस्। मोसालाई त केवल एउटै कामको लागि बोलाएको थियो, भरोसा गर्नु उहाँमाथि र आज्ञाकारी हुनु, बस त्यति नै, भरोसा र आज्ञाकारी, त ट्रस्ट एन्ड ओबे। फेरि जन स्टर्टले भन्नुभएको छ, यदि परमप्रभु साँच्चै सबै थोकका सार्वभौम मालिक हुनुहुन्छ भने तब उहाँमाथि भरोसा गर्नु नै एक उचित, एकमात्र उचित प्रतिक्रिया हो। परमेश्वर यदि साँच्चै सार्वभौम मालिक हुनुहुन्छ भने उहाँमाथि भरोसा गर्नु नै एकमात्र उचित प्रतिक्रिया हो, किनकि त्यहाँ उहाँको सर्वसामर्थ्य मात्र अर्थपूर्ण हुन्छ, हाम्रो असमक्षमता होइन। इफ द लोर्ड इज ट्रुली सोभरेन ओभर अल थिङ्स, द ओन्ली रिजनेबल रेस्पोन्स इज टु ट्रस्ट हिम, टु ट्रस्ट हिम। इट इज हिज ओम्निपोटेन्स that matters, not our incompetence. That's John Stott. Mosaako pratikriyale paramprabhulai prashna tulyae na ra uha krodhit hunubhayo. Pad 14 lai hernus na, taba paramprabhu ko krodh mosa mathi usyo ra uha le bhannu bhayo ke Levi Harun tero daju chaina ra malai thaha chha ke tyo tyo ramrai bolna sakcha, tyo tala bhetna audaicha र तँलाई देखेर त्यो खुसी हुनेछ, त्यसैसँग कुरा गर र त्यसले भन्नुपर्ने कुरा तैँले बता र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने सो बताउनेछु। त्यो चाहिँ तेरो निम्ति मानिसहरूसित बोल्नेछ र तेरो मुख झैँ हुनेछ र तँ चाहिँ त्यसको निम्ति ईश्वर तुल्य हुनेछस्। तर यो लक्षी तेरो हातैमा लैजा, फेरि भरोसा हालमा होइन परमेश्वरमै, लट्ठीले याद लगाउँछ, त्यसद्वारा तैँले यी आश्चर्य चिन्हहरू गर्नेछस्। मोसाको त्यो बारम्बारको हिचकिचाहट र बहानाको बावजुद पनि परमप्रभु मोसासँग धैर्यवान हुनुहुन्छ। उहाँले आफ्नो शक्ति त्यहाँनिर मोसाद्वारा देखाउने उहाँले प्रतिज्ञा गर्नुभयो, उहाँले आफ्नो उपस्थितिको प्रतिज्ञा गर्नुभयो र परमेश्वरले आफ्नो धैर्यता पनि यहाँ देखाइरहनु भएको छ। परमप्रभुले, परमेश्वरले मोसाको लागि हारूनलाई एउटा प्रवक्ताको रूपमा यहाँ खटाइसक्नु भएको थियो। याद गर्नुहोस्, यो कुनै अन्तिम समयमा हतारमा गरिएको निर्णय थिएन। यस्तो होइन कि परमेश्वर मोसामा कुनै समस्या देख्नुभयो र तुरुन्तै यसको समाधान खोज्नुभयो अनि हारूनलाई ल्याउनुभयो, होइन होइन, त्यस्तो भइरहेको छैन यहाँ। परमेश्वर सबै कुरा थाहा छ, मोसाको अपर्याप्त थाहा छ मलाई सुरुदेखि नै। परमेश्वर मोसालाई साथ दिनको निम्ति हारूनलाई पहिले नै तयार गरिसक्नु भएको थियो, हारून त बाटोमा आउँदै नै थिए, तर मोसाले कुरा थाहा थिएन। यहाँ निर्णायक कुरा के हो भने, न त मुसाको असक्षमता पद दश अनुसार बाधक थियो, न त हारुनको सक्षमता पद चौध नै सफलताको कारण थियो। याद गर्नुहुँदैछ, वास्तविक र निर्णायक शक्ति त परमेश्वरको महिमित उपस्थिति मात्र थियो। उहाँ सुरुदेखि अन्त्यसम्म नियन्त्रणमा हुनुहुन्छ। सृष्टिकर्ताको रूपमा परमेश्वर सर्व पर्याप्त हुनुहुन्छ। उहाँले यहाँ तुरुन्तै मोसासँग उहाँले प्रतिज्ञा गर्नुहुन्छ कि म तिमीहरू दुवैसँग हुनेछु, पद पन्ध्र, र तिमीले के गर्नुपर्ने सो म बताउनेछु। यहाँ पद पन्ध्र सोह्रमा परमेश्वर अगमवक्ताको एउटा महत्त्वपूर्ण परिभाषा दिनुभएको छ। वास्तवमा अगमवक्ताको अगमवक्ता भनेको परमेश्वरको मुखपात्र हुनु हो, परमेश्वरको मुखपात्र हुनु हो। मोसा परमेश्वरको मुख झैँ भएर बोल्नु पर्थ्यो र हारुन मोसाको मुख झैँ भएर बोल्नु पर्थ्यो। यसको अर्थ अगमवक्ता भनेको परमेश्वरको मुख हुनु हो। उनीहरूले जे बोल्छन् त्यो सिधै परमेश्वरबाट आउँदछ र त्यसमा कुनै त्रुटि कुनै गल्ती हुँदैन, विशेष गरी पुरानो यहाँ करारको अगमवक्ता विषयमा हेर्दै गर्दाखेरि। यसै सन्दर्भमा हामीले आजका आधुनिक अगमवक्ता भनिनेहरूलाई विश्वास गर्दा निकै होसियार हुनुपर्छ। बाइबलले उनीहरूलाई सुन्दाखेरि विशेष एकदम होसियार होसियारी हामीले अपनाउनु पर्ने हुन्छ। बाइबलले अगमवक्ताहरूको बोलीमा कुनै खोट हुँदैन थियो, तर आजका स्वघोषित अगमवक्ताहरूले धेरै गल्ती गर्छ, धेरै गल्ती। दुई हजार सालमा संसारको अन्त हुन्छ भनेर भन्थ्यो, भएन। 2012 त्यो क्रम जारी नै छ। युट्युब खोलेर हेर्नुभयो भने स्वघोषित अगमवक्ताहरूको अगमबाडीहरूले युट्युब भरिया छ। वास्तवमा आज हामीसँग परमेश्वरको पूर्ण प्रकाशको रूपमा पवित्र धर्मशास्त्र उपलब्ध छ, बाँकी केही पनि परमेश्वरले छाड्नु भएको छैन। थाहा पाउनलाई हामी मुक्ति र उद्धारको ज्ञानको निम्ति हामीलाई त्यहाँनिर कुनै पनि कुराको अब अपुग छैन। त्यसैले हामीले परमेश्वरले आफ्नो त्यो लिखित वचनभन्दा बाहिर नयाँ कुरा बोल्नु होला भनेर अपेक्षा गर्नु, पर्खिनु बुद्धिमानी हुँदैन। बाइबल बन्द गरेर परमेश्वरलाई सुन्न खोज्नु ठिक हुँदैन। त्यसकारण भन्ने गरिन्छ, यदि तपाईँ परमेश्वर बोलेको सुन्न चाहनुहुन्छ भने, तपाईँ परमेश्वर बोलेको चाहनुहुन्छ भने बाइबल खोल्नुहोस्। यदि परमेश्वरको आवाज सुन्न चाहनुहुन्छ भने स्वर खोलेर बाइबल पढ्नुहोस्। बाइबलमा भएका सत्यताहरू नै हाम्रो विश्वास र जीवनको मार्गदर्शनको दर्शकका लागि पूर्ण छ, पर्याप्त छ, काफी छ, केवल आवश्यक मात्र होइन। सो अन्तत आफूलाई अपर्याप्त र कमजोर ठान्ने मोसाले ती चिन्हहरू र ईश्वरीय प्रतिज्ञा पाएपछि परमेश्वरको पर्याप्ततामा बलियो भरोसा पाउँछन्। उनको डर अब आत्मविश्वासमा बदलिन्छ। उनी आफ्ना ससुर इत्रो कहाँ गएर बिदा माग्छन् र आफ्नी पत्नी तथा छोराहरूलाई लिएर परमेश्वरको काम, परमेश्वर खटाउनु भएको काम पुरा गर्न मिस्रतिर लाग्छन्। र पद 20 अन्तिम हरफलाई ध्यान दिएर एकपल्ट हेर्नुहोस् त, जाने क्रममा र तिनले परमेश्वरको लट्ठी हातमै लिएर गए। परमेश्वरको लट्ठी छोडेको छैन। यो साँच्चै लट्ठी थियो है, यो साँच्चै लट्ठी थियो, इट वाज अ रियल स्टिक। आज फेरि यो फेथ हिलरहरूले यो परमेश्वर लट्ठीलाई के केमा परिणत गर्ला, तपाईँलाई के तपाईँसँग परमेश्वर लट्ठी छ भनेर सोध्ला, बोकिरहनु भएको छ भनेर भन्ला, त्यो लट्ठीलाई उनले अर्को नाम दिएला, त्यो होइन। त्यो वास्तवमा लट्ठी थियो, गोठालो एउटा व्यक्ति उसँग लट्ठी थियो, अनि त्यही लट्ठीलाई परमेश्वर चलाइराख्नु भयो त्यतिखेरको समयमा। फेरि कसैले भन्ला तपाईँसँग परमेश्वर जे छ त्यही चलाउनुहुन्छ, त्यतै त लग्ला फेरि त्यो त्यसो गर्नु मिल्दैन। यो पद 20 यो अन्तिम वाकिङ्सले हामी के याद दिलाउँछ भने, अघिसम्म जुन लट्ठी मुसाको गोठालोपनको साधारण चिनारी मात्र थियो, अब त्यो परमेश्वरको सामर्थ्यको प्रतीक बन्यो। याद गर्नुहोस्, अब मुसालाई पूर्ण विश्वास छ कि उनलाई पठाउने परमेश्वर उनको सहायता हुनुहुन्छ। यही लट्ठी प्रयोग गरेर मुसाले फारोका सामु धेरै आश्चर्यकर्म गर्छन् र मानिसहरूको सामु पहिले धर्मगुरुहरू कहाँ जान्छन्। तर यहाँ फेरि एउटा गम्भीर एउटा एकदम नसोचेको ट्विस्ट आउँछ। एकदम गम्भीर मोड आउँछ। पद 21 अन्त्यमा परमेश्वर भन्नुहुन्छ कि म फारोको हृदय कठोर पारिदिनेछु र उसले मानिसहरूलाई जान दिने छैन। यो सुन्दा कतिपयलाई लाग्न सक्छ कि फारोको हृदय सुरुमा नम्र थियो र परमेश्वरले जबरजस्ती कठोर बनाइदिनु भएको र फारोले इस्रायलीलाई जान नदिएको, त्यसो सोच्नु पक्कै पनि गलत हुनेछ। बाइबलको हामीले बाइबललाई सम्पूर्ण सन्दर्भलाई अध्ययन गर्दा हामी थाहा पाउँछौँ कि फारोले स्वैच्छिक रूपमा पनि पटक पटक आफैले आफ्नो हृदय कठोर बनाएको छ र परमेश्वरले पनि न्याय स्वरूप उनको हृदयलाई त्यही कठोरतामा छोडिदिनु भएर अझ हृदय कठोर पारिदिनु भएको छ। उसको हृदय पहिले नम्र न्युट्रल, त्यसपछि परमेश्वरले गर्दाखेरि कठोर भएको होइन, तर पहिले नै कठोर हृदय र परमेश्वरले त्यो कठोर हृदयलाई नम्र बनाउने त्यो अनुग्रह नदिएर चाहिँ उसलाई कठोरतामा छोडिदिनु भएको हामी यहाँनिर देख्दछौँ। यी दुई कुराले कसरी सँगै काम गर्छ एकदम गाह्रो छ। परमेश्वर कसरी मानिसको खराबीमाथि कठोर हृदयमाथि पनि सर्वम हुन सक्नुहुन्छ, परमेश्वरले कसरी त्यो सबै दोष आफूमा नलिकन यो हृदय कठोर पार्ने काम गर्न सक्नुहुन्छ, यो एकदमै गाह्रो प्रश्न हो, कठिन प्रश्न हो। हामीसँग यसका सबै जवाफ नहोला, तर बाइबलको आधारमा हामी यति भन्न सक्छौँ कि राजाहरूको हृदयदेखि लिएर संसारको कुनै पनि घटना परमेश्वरको नियन्त्रण र योजनाभन्दा बाहिर छैन। परमेश्वर सबै कुरामाथि राज्य गर्नुहुन्छ, सबैमाथि परमेश्वरको राज्य चल्छ, यो संसारमाथि परमेश्वरले राज्य गर्नुहुन्छ। उहाँका कामहरू कार्यहरूमा उहाँले गर्ने कार्यहरूमा कुनै त्यो अन्याय छैन, किनकि सारा पृथ्वीको न्यायकर्ताले सधैँ जे सही छ त्यही गर्नुहुन्छ। उहाँ मानिस जस्तो भ्रष्ट शासक हुनुहुन्न। अनि मित्र, हामी यस्तो परमेश्वर विश्वास गर्छौँ जो साँच्चै परमेश्वर हुन्छ, उहाँको अनुमति बिना यस पृथ्वीमा एउटा पाप पनि झर्दैन, कपालको रौँ पनि खस्दैन, मानिसको हृदयको इच्छादेखि लिएर इतिहास हरेक मोडहरू उहाँकै नियन्त्रणमा हुन्छन्। उहाँले नै थाम्नुहुन्छ, उहाँले नै डोर्याउनुहुन्छ, उहाँले नै बनाउनुहुन्छ, उहाँले नै भत्काउनुहुन्छ, किनकि उहाँ नै सृष्टिको एकमात्र अधिपति र सार्वभौम परमेश्वर हुनुहुन्छ। तपाईँ र मैले विश्वास गरेको परमेश्वर सार्वभौम परमेश्वर हुनुहुन्छ। अनि परमेश्वर चाहनुहुन्थ्यो कि मोसाले केवल आफ्नो जिम्मेवारीमा मात्र ध्यान दिउन्, जाने चिन्हहरू प्रदर्शन गर्ने र परमेश्वरको तर्फबाट बोल्ने, बाँकी काम परमेश्वरको थियो। मोसाले फारोको सामु उभिएर एउटा यस्तो गम्भीर चेतावनी दिनुपर्ने थियो। पद 22-23 हेर्नुहोस् न, पद 22-23 परमप्रभु भन्नुहुन्छ, इस्रायल मेरो जेठो छोरो हो, तैले मैले तँलाई भने मेरो छोरालाई जान दे र त्यसले मेरो सेवा गरोस्, तर तैँले चाहिँ त्यसलाई जान दिन इन्कार गरिस्, यसैले म तेरो जेठो छोरालाई मार्नेछु। यो लडाइँ मोसा र फारो बिचको लडाइँ नै, यो त परमेश्वर र फारो बिचको लडाइँ। अनि यहाँ मुख्य समस्या भोडी बखमले भने चाहिँ मुख्य समस्या यहाँ इस्रायलहरू थिचोमिचोमा परेको मात्र होइन, मुख्य समस्या इस्रायलहरू दासत्वमा हुनु मुख्य समस्या होइन, मुख्य समस्या त परमेश्वरको प्रतिज्ञा अझै पुरा नहुनु हो। त्यसैले प्रस्थानको घटना केवल मिश्रको अत्याचारबाट छुटकारा पाइएको घटनाको बारेमा मात्र हामीले हेर्नु भएन, यो त उत्पत्ति 12 अध्यायमा परमेश्वरले अब्राहमसँग गर्नुभएको त्यो प्रतिज्ञा पुरा हुने विषयमा हो, परमेश्वर विश्वसनीयताको विषयमा हो यो, त उत्पत्ति 3:15 पदको प्रतिज्ञा पुरा गर्ने विषयमा हो यो। परमेश्वर अब्राहमलाई भन्नुभएको थियो कि उनको सन्तान एउटा ठुलो जाति बन्नेछ र उनीहरूको आफ्नै भूमि हुनेछन्, उनीहरू सबै पृथ्वी कुलको निम्ति आशिषको मूल हुनेछन्। अनि मिश्रको दासत्वले त्यो प्रतिज्ञाको बाटोमा अवरोध खडा गरिरहेको थियो। अनि यहीँनिर हामी फारोको अहङ्कार हामी देख्दछौँ। फारो परमेश्वरको प्रतिज्ञा पुरा हुन नदिन ऊ तत्पर थिए, उनले परमेश्वरलाई हुँदैन नाइ म जान्न दिन भनिरहेको हामी पाउँछौँ, हामी पछि हेर्दै जान्छौँ। तर त्यसको परिणाम भयानक हुनेछ, परमेश्वरले भन्नुभएको छ भयानक हुनेछ। परमेश्वरले स्पष्टसँग बताइदिनु भएको छ कि यदि इस्रायल जसलाई परमेश्वर आफ्नो जेठो छोरो भन्नुहुन्छ लाई जान दिएनन् भने मिश्रका जेठा छोराहरू मारिनेछन्। र पछि इतिहासले साँच्ची दिन्छ प्रियहरू, परमेश्वरले प्रत्यय गर्नुभएको कुरा उहाँले पुरा गरेर छोड्नु भएको छ। अनि यहाँ हामी परमेश्वरको सार्वभौमिकता र मानिसको उत्तरदायित्वको एउटा रहस्यमय मिलन देख्छौँ। फारोले सुन्न इन्कार गर्छन्, परमेश्वरले न्याय स्वरूप आफ्नो अनुग्रहलाई रोकेर उनको हृदय कठोर पारिदिनुहुन्छ, फलस्वरूप फारोले फेरि त्यही गर्छन् जुन उनको विद्रोही स्वभावले चाहन्थ्यो गर्न चाहन्थ्यो, इस्रायललाई रोक्ने काम। पछि यही अटेरीपनको कारण परमेश्वरले फारोको जेठो छोरामाथि कठोर न्याय गर्नुहुन्छ। अनि यस घटनाले हामीलाई एउटा महत्त्वपूर्ण सत्यता सिकाउँछ कि परमेश्वर पूर्ण रूपमा नियन्त्रणमा हुनुहुन्छ, त्यही पनि उहाँले मानिसहरूलाई उनीहरूकै छनौट र निर्णयका लागि जिम्मेवार ठहराउनुहुन्छ। God is absolutely sovereign over everything. Yet, He holds every sinner accountable for their sins. He can get the blame. चमत्कार गर्ने क्षमता पाए तापनि मोसा आफैमा अझै अपर्याप्त नै थिए, तपाईँलाई थाहा भइसकेको छ, तर परमेश्वर पर्याप्त हुनुहुन्थ्यो। उद्धार मोसाको पर्याप्तताले होइन, परमेश्वरको पर्याप्तताले सम्भव थियो। परमेश्वर चाहनुहुन्थ्यो कि मोसाले यो गहिरो सत्यतालाई बुझुन्, उनको आफ्नै कमजोरीमा नै परमेश्वरको शक्ति सामर्थ्यले काम गर्छ। उहाँले नि मोसालाई आवश्यक एउटा परमेश्वरको हातको हतियारको रूपमा सुसज्जित पार्नुभयो र फारोको अगाडि आत्मविश्वास साथ उभिएर उनको मुखपत्र बन्ने, उहाँको मुखपत्र बन्ने साहस दिनुभयो, ताकि उनले यसरी भन्न सकुन् कि मेरो छोरालाई जान दे र त्यसले मेरो सेवा गरोस्। फारोको सामु मोसा खडा भएर भन्दैछ कि मेरो छोरालाई जान दे, को बोलिरहेको छ फारो मोसाद्वारा? परमेश्वर आफै बोलिरहनु भएको छ। को बोलिरहनु भएको छ? परमेश्वर आफै, मेरो छोरालाई जान दे त्यसले मेरो सेवा गरौँ। इस्रायलीलाई परमेश्वरको जेठो छोरो भनिएको छ यहाँ, किनकि तिनीहरू उहाँको महिमाको लागि अलग गरेका अति नै बहुमूल्य जनहरू थिए। अनि उनीहरूको पहिचान के थियो तपाईँलाई थाहा छ? इस्रायलको पहिचान के थियो? खतना, खतना। अनि यही कुराले हामीलाई परमेश्वरको जनहरूको इतिहासको एकदमै निकै अनौठो घटनामा हामीलाई पुर्याउँदछ। सायद तपाईँहरू कतिजना यही पर्खेर बस्नु भएको छ होला। पद 24 26 वर्णन गरिएको छ, एकपल्ट हेर्नुहोस् त, पद 24-26। अनि बाटोमा बस्ने ठाउँमा परम प्रभुले मोसालाई भेट्नुभयो र तिनलाई मार्ने इच्छा गर्नुभयो, तर सिपोराले एउटा चकमकको कर्द लिएर आफ्नो छोराको खलडी चट्टै काटेर मोसाको खुट्टामा छुवाइन्। अनि तिनले भनिन्, तपाईँ मेरो निम्ति रगतको दुला हुनुहुन्छ। यसैले परमप्रभुले तिनलाई छोडिदिनु भयो, तिनले खतनाको कारणले गर्दा भनेको थिइन् तपाईँ रगतको तुला हुनुहुन्छ। यदि बाइबलमा मैले बुझ्न नसकेको कुराहरू राख्ने त्यहाँ कुनै टोकरी हुन्थ्यो भने, बास्केट हुन्थ्यो भने, यो खण्डलाई पनि राख्थेँ, यो खण्ड पनि त्यसमै पर्थ्यो, बुझ्दिनँ म यो यहाँ ठ्याक्कै के भइरहेको छ हामीलाई बुझ्न एकदमै गाह्रो छ। यहाँ परमेश्वरले मोसालाई किन मार्नु, वाइ डिड गॉड ट्राई टु किल मोसेस? इट्स स्ट्रेन्ज, राइट? अनि उसको श्रीमतीलाई यो कसरी थाहा भयो? यसो हेर्दाखेरि मोसाको छोरा यो छोरासँग छोराको खतनासँग यो घटना सम्बन्धित छ कि जस्तो देखिन्छ हेर्दाखेरि। अहिलेसम्म गेर्सुमको खतना भएको थिएन कि मोसा चुकेका हुन्? अब्राहमलाई गरेको प्रतिज्ञा याद गर्नुहोस्, उत्पत्ति 17 अध्यायमा कि अब्राहमको प्रत्येक सन्तानको खतना हुनुपर्छ, प्रत्येक सन्तान, इभन त्यहाँ बस्ने विदेशीहरूको पनि, कमरा कमरीहरूको पनि। मोसा त झन् त्यही लाइनको मुख्य व्यक्ति, अनि उसको छोराको खतना भएको छैन। यदि भएको थियो भने पनि सायद त्यो खतरा मान्ने थिएन कि? मैले पढेको सबै कमेन्टहरू तपाईँलाई सुनाइरहेको छु। सायद इस्रायलको खतरा गर्ने तरिका फरक थियो होला, मिद्यानको संस्कृति अलिक बढी झल्केको थियो कि बा, हुनुहोस्, तपाईँ पनि पढ्न सक्नुहुन्छ, अध्ययन गर्नुहुन्छ, यो थाहा पाउने जिम्मेवारी तपाईँको पनि हो है, मेहनत गर्ने, अध्ययन गर्ने। यो खास के भइरहेको छ? यो परमेश्वरको वचन, तपाईँ परमेश्वरको जन बुझ्ने जिम्मेवार तपाईँको भन्ने। तर हामीलाई थाहा भएको कुरा के हो भने, परमेश्वरका जनहरूको जीवनमा, विशेष गरी इस्रायलीहरूको जीवनमा, खतना अत्यन्तै महत्त्वपूर्ण विषय थियो। यो परमेश्वर करारको चिन्ह थियो। करारभित्र अनुग्रह र जीवन थियो, करार बाहिर न्याय र मृत्यु थियो। अनि खतनाले त्यो सीमा कोर्ने काम गरेको थियो। खतनाले त्यो सीमाहरू सुरक्षा पर्खाललाई दर्शाउँथ्यो, जसको जसले को व्यक्ति परमेश्वरको, को व्यक्ति परमेश्वर होइन भनेर छुट्याउँथ्यो। आज बप्तिस्माले पनि यसै गर्छन् होइन, यसो हेऱ्यो भने बप्तिस्माले पनि ठ्याक्कै यसो गरिरहेको हुन्छ। हाम्रो जसले हाम्रो हृदयको खतनालाई दर्शाउँछ बत्तिसमाले, र अनि चर्च ती मानिसहरूले बनेको छ भन्ने कुराले देखाउँछ जसको हृदय खतना भएको छ, जसले पानीको बत्तिसमाले आफ्नो विश्वास सार्वजनिक गरेको छ। बत्तिसमाले हामीलाई बचाउँदैन, जसले खतनाले इस्रायलहरूलाई साँचो इस्रायल बनाएन, तर यसले भइसकेको उद्धारलाई दर्शाउँछ। चिन्हले वास्तविकतालाई पछ्याउँछ, पहिले वास्तविकता हुनुपर्छ अनि त्यसपछि चिन्ह आउँछ, पहिले चिन्ह अनि त्यसपछि वास्तविकता आउँदैन। अर्थात् बप्तिस्मा हाम्रो नयाँ जन्मको नयाँ करारको मानिसहरूको चिन्हको रूपमा हामीले अभ्यास गर्छौँ, यो जसको जीवनमा यो वास्तविकता भइसकेको, जसको जसले प्रभुलाई चिनेको छ, विश्वास गरेको छ, नयाँ गरी जन्मेको छ, यसको पछि लागेको छ, उसको जीवनमा यो चिन्ह हामी लगाउँछौँ बप्तिस्माको चिन्ह। तर यसले वास्तविकतालाई विस्थापित गर्न मिल्दैन। यद्यपि कति चर्च सम्प्रदायहरूमा त्यो गरेको हामी देख्दछौँ, वास्तविकता पछि हुँदै गर्ला, उसले प्रभुलाई पछि चिन्ला, तर अहिले यो चिन्ह लगाउँदै गरौँ। सायद मोसाको छोरा खतना भएको थिएन होला, र सिपोराले परमेश्वरको करारको शर्त पुरा गरिन् ताकि मृत्यु टडेर जाओस्। परमेश्वरले मार्न लाग्नु भएको थियो मोसालाई, खतना हुनु छोराको, अनि मोसा जीवित रहनु। वास्तवमा मलाई थाहा छैन कतिको टु मच स्ट्रेच हो यो, थाहा भएन यो, मैले बढी तन्काइरहेको छु, तर परमेश्वरले हाम्रो लागि क्रुसमा गर्नुभएको कार्यको एउटा सुन्दर तस्बिर जस्तो देख्छु म यहाँनिर। जसरी खतना शुद्धिकरणको कराएर चिनेको थियो, त्यसरी नै ख्रिस्टको मृत्युले हाम्रो हृदयको वास्तविक आत्मिक शुद्धिकरण ल्याएको छ र हामी बाँचेका छौँ। कलासी 2:11-12 पदले भन्छ, ख्रिस्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। बप्तिस्मामा तिमीहरू उहाँसँग गाडिएका थियौ, मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पाइयो। सो यसको अर्थ तपाईँ यहाँ क्रिस्चियन, आफूलाई क्रिस्चियन ठान्नुहुन्छ, म क्रिस्चियन भन्नुहुन्छ भने तपाईँले बप्तिस्मा लिनुपर्छ, म यीशुलाई पछ्याउन चाहन्छु भन्नुहुन्छ तपाईँले बप्तिस्मा लिनुपर्छ, र तपाईँ कुनै एउटा स्थानीय चर्चको हिस्सा बन्नुपर्छ। हरेक क्रिस्चियन चर्चसँग जोडिएको हुन्छ, हरेक क्रिस्चियनले पिता पुत्र पवित्र आत्मा बप्तिस्मा लिएको हुनुपर्छ। बप्तिस्मा लिन नचाहने र चर्चमा सहभागी हुन नरुचाउने व्यक्तिले पवित्र धर्मशास्त्रको शिक्षा अनुसार विश्वासको अभ्यास गरिरहेको हुँदैन, र यस्तो विश्वासको स्वीकारलाई बाइबलले मान्यता दिँदैन। सायद मोसाले आफ्नो छोरा खतना गर्न बिर्सिएका थिए वा हेलचक्राई गरिरहेका थिए, जस कारण परमेश्वर उनीसँग क्रोधित हुनुभयो। जे भए पनि यो खण्डले हामीले एउटा महत्त्वपूर्ण सत्यता सिकाउँछ कि परमेश्वर आफ्नो करारलाई लिएर निकै गम्भीर हुनुहुन्छ। परमेश्वर आफ्नो करारलाई लिएर निकै गम्भीर हुनुहुन्छ। अब मोसा परमेश्वरको पर्वतमा फर्कन्छन्, हारूनलाई भेट्छन्, दुवैजना मिलेर इस्रायलका धर्मगुरुहरू नेतृत्व त्यो टिम कहाँ जान्छन् र उनीहरूले परमेश्वरले अघि गर्नुभएको सबै कुराहरू बताउँछन्, उनीहरूको सामर्थ्य कति चिन्हहरू प्रदर्शन गर्छन्। त्यसपछि के हुन्छ तपाईँले हेर्नुहोस् त एकपल्ट पद 31 र मानिसहरूले के गरे भने चाहिँ यहाँ पत्याए, मानिसहरूले पत्याए, परमप्रभु इस्रायल लीहरूको चिन्ता लिनुहुन्छ र तिनीहरूको कष्ट पनि देख्नुभएको छ भने जब तिनीहरूले सुने तब तिनीहरूले आफ्नो शिर निहुराएर दण्डवत गरी आराधना गरे। कति अचम्मको कुरा भएको छ यहाँनिर। यो अध्यायको सुरुवात मोसाको गहिरो एकदम शङ्का डरबाट सुरु भएको थियो, यदि उनीहरूले विश्वास गरेनन् भने नि, यदि उनीहरूले पत्याएनन् भने नि भनेर सुरु भएको थियो, र यसको अन्त्य कसरी भएको छ, उनीहरूले पत्याएका छन् र परमेश्वरको सामर्थ्य देखेका छन्, परमेश्वरले साँच्चै उनीहरूको वास्ता गर्नुहुन्छ भन्ने कुरा देखेका छन्, र परमेश्वर वास्तवमा तल ओर्ले आउनुभएको छ र मोसा कहाँ प्रकट गर्नुभएको छ भने बुझेर उनीहरूले परमेश्वरको आराधना गर्छ। कति सुन्दर चित्रसँग यो अन्त्य हुन्छ। सो परमेश्वर मोसालाई दिनुभएको चिन्हहरूले ठ्याक्कै त्यही काम गरे जुन उद्देश्यको लागि ती चिन्हहरू दिएका थिए। तिनीहरूले मोसाको अधिकारलाई प्रमाणित गरे, परमेश्वरको सामर्थ्य प्रकट गरे, र ती चिन्हहरूले इस्रायलीलाई विश्वास गर्न सहायता पुर्यायो र आराधनातर्फ डोर्यायो। अब हाम्रो प्रश्न भने कि परमेश्वरले आजको दिन पनि सेवकलाई प्रमाणित गर्न यस्तै चिन्हहरू दिनुहुन्छ कि, परमेश्वरले आज पनि यसरी नै काम गर्नुहुन्छ कि, मानिसहरूलाई सुसमाचारमा विश्वासमा ल्याउनको निम्ति यसरी नै चिन्हहरूको आवश्यकता पर्दछ? होइन प्रियहरू, परमेश्वरले अब यसरी हाम्रो चर्च इतिहासमा हामी काम गरिरहेका हामी देख्दैन. वास्तवमा परमेश्वरले अब भिड जम्मा गरेर मानिसहरूलाई प्रभावित पार्न चिन्हहरू दिनु न. परमेश्वरले हामीलाई पहिले नै सबैभन्दा महान र अन्तिम चिन्ह दिइसक्नु भएको छ. परमेश्वरले चिन्ह दिइसक्नु भएको छ, अन्तिम चिन्ह, महान चिन्ह, कि त्यो चिन्ह अरू केही नभएर येशू ख्रीष्टको क्रुस, उहाँको मृत्यु र पुनरुत्थान हो. यो कसरी अन्तिम चिन्ह भयो, कसरी यो अन्तिम र महान चिन्ह भयो, मलाई व्याख्या गर्न दिनुहोस्. अघि भर्खरै पढेको खण्ड याद गर्नुहोस्, पास्टर हनुकले पढ्नुभएको खण्ड. जब मानिसहरू यसँग चिन्ह मागे, यसोले कसरी जवाब दिनुभयो? दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, तर यस पुस्तालाई योना अगमवक्ताको चिन्ह बाहेक अरू चिन्ह दिने छैन. किनकि जसरी योना ठुलो माछाको पेटभित्र तिन दिन र तिन रात उसिने मानिसको पुत्र पनि पृथ्वीको गर्भमा 3 दिन र 3 रात रहनेछ. योना को थिए र योनाको चिन्ह के हो? यो योना पुरानो घरको अगमवक्ता थिए, याद गर्नुहोस्, जसलाई परमेश्वरले नियोगेका मानिसहरूलाई सुसमा सुनाउनु बोलाउनु भएको थियो, र मुसा जसरी आनाकानी गरिरहेको थियो त्यसरी नै ऊ पनि आनाकानी गरेको हामी देख्छौँ. र योनाले परमेश्वर आज्ञा पालन गर्नको साटो योना भागेका छन् परमेश्वरबाट. उनी तर्सिसतिर भाग्दै गर्दाखेरि परमेश्वरले त्यहाँनिर आधी पठाउनु भएको छ, र जहाजबाट योनालाई समुद्रमा फालिएको छ. अनि एउटा ठुलो माछाले योनालाई निल निल दिन्छ, र 3 दिन र 3 रात माछाको पेटभित्रै उनी रहन्छन्। अनि यो नै योनाको चिन्ह हो भन्नुहुन्छ यसुले. अब माछाको पेटभित्र त्यो एउटा सङ्केत थियो, माछाको पेटभित्र योना 3 दिन 3 रात रहनुले एउटा कुरालाई सङ्केत गरिरहेको थियो कि एक दिन परमेश्वरको आफ्नै पुत्र येशु ख्रीष्ट, येशु जसलाई उहाँले संसारमा पठाउनुहुनेछ, उहाँ स्वेच्छाले आउनुहुन्छ, उहाँ भाग्न खोज्नुहुनेवाला छैन मोसा जस्तै योना जस्तै, तर उहाँ स्वेच्छाले आउनुहुनेछ र उहाँ क्रुसमा टाँगिनुहुनेछ, मर्नुहुन्छ, गाडिनुहुनेछ 3 दिन 3 रात. यो सङ्केत अरू केही नभएर येशु ख्रीष्टको मृत्यु र पुनरुत्थानको विषयमा थियो. जसरी योना 3 दिनपछि माछाको पेटबाट जीवितै निस्किआए, त्यसरी येशु पनि पृथ्वीको गर्भमा चियानमा 3 दिन रहनुभयो र तेस्रो दिनमा जी उठ्नुभयो. परमेश्वरले दिनुभएको सबैभन्दा ठुलो र अन्तिम चिन्ह यही नै हो. ख्रीष्टको मृत्यु र पुनरुत्थानले यस सत्यतालाई सबैभन्दा शक्तिशाली र अकाट्य रूपमा घोषणा गर्दछ कि परमेश्वर, केवल परमेश्वर मात्र बचाउन सक्षम हुनुहुन्छ, केवल परमेश्वर मात्र बचाउन समर्थ हुनुहुन्छ, केवल परमेश्वर मात्र बचाउनलाई पर्याप्त हुनुहुन्छ, परमेश्वर नै उद्धारकर्ता हुनुहुन्छ, परमेश्वर नै मुक्तिदाता हुनुहुन्छ, केवल परमेश्वरले मात्र बचाउन सक्नुहुन्छ. अनि अहिले हामीलाई आश्चर्यकर्म देखाउन बोलाएको छैन. हाम्रो काम त पापको दासत्वमा रहेका मानिसहरू जस्तै र शैतानको शक्तिमुनि रहेका मानिसहरूलाई मानिस ख्रीष्टको मृत्यु र पुनरुत्थानको घोषणा गरिदिनु हो. अनि मेरो कुरा गलत नबुझ्नु होला, म यो भनिरहेको छैन कि परमेश्वरले मानिसलाई निको पार्नुहुन्न, म यो भनिरहेको छैन कि परमेश्वरले आश्चर्यकर्म गर्नुहुन्न, आज चमत्कारहरू गर्नुहुन्न. हामी सँगैमा विश्वास गर्छौँ, हामी आश्चर्यकर्म विश्वास गर्छौँ, जसको निम्ति हामी प्रार्थना गरिरहेको छौँ निरन्तर. हामी यो चर्चमा सँगैको निम्ति प्रार्थना गरिरहेको छौँ बिहान बेलुका. परमेश्वरले अझै पनि निको पार्न सक्नुहुन्छ भन्ने कुरा हामी विश्वास गर्छौँ. तर फरक यहाँ छ, आज पनि मोसा र पावल जस्ता कुनै व्यक्तिसँग यो चङ्गाई गर्ने, चमत्कार गर्ने विशेष वरदान छ भन्ने कुरामा हामी विश्वास गर्दैनौँ. आज पनि यस्तो विशेष व्यक्तिहरू छन् जसको ठुलो पिक्चर छ, ठुलो ब्यानर छापिनुपर्छ, अनि कार्यक्रम राख्नुपर्छ, त्यहाँ सबै बिरामी लिएर जानुपर्छ भन्ने कुरा हामी विश्वास गर्दैनौँ. परमेश्वरको शक्ति अनुभव गर्नलाई, चङ्गाईको लागि हामी एउटा निश्चित ठाउँमा तोकिएको मितिमा गइरहनु पर्दैन, त्यो हस्पिटलको बेडमा ओछ्यानमा पनि हामी अनुभव गर्न सक्छौँ. हामी जहाँ छौँ त्यहीँ अनुभव गर्न सक्छौँ. ख्रीष्टले गर्नुभएको चमत्कारहरू पनि हेर्ने भने उहाँ संसारमा त्यो चमत्कार गर्न आउनुभएको हामी देख्दैनौँ, तर उहाँ मानिसहरूलाई उद्धार गर्नु दिए, उहाँ परमेश्वर पठाइएको त्यो अन्तिम मोसा हुनुहुन्छ भनेर प्रमाणित गर्नको निम्ति दिएको हामी देख्छौँ. जो चाहिँ मोसाको समयमा चिन्ह दियो, येशूको समयमा चिन्ह दिएको छ, तर अन्तिम चिन्ह ख्रीष्टको आफ्नै मृत्यु र पुनरुत्थान हो भने येशूले दावी गर्नुहुन्छ. ख्रीष्टले मुक्तिदाता हुनुहुन्छ, र हाम्रो सन्देश यो सुसमाचार सत्य हो भनेर प्रमाणित गर्न अब हामीलाई कुनै चमत्कारको जरुरत छैन. प्रेरितहरूको माध्यमबाट यो सन्देश पहिले नै प्रमाणित भइसकेको छ. हामीसँग प्रमाणित, टेस्टेड एन्ड प्रुभन हामीसँग सुसमाचार छ. हामीसँग सुसमाचार छ जो आफैमा पूर्ण छ र सत्य छ. हाम्रो काम केवल यसको प्रचार गर्नु र यसको नतिजाको जिम्मा परमेश्वरलाई सुम्पिदिनु हो. अनि यदि मानिसहरूले विश्वास गरेन भने नि मोसाकमा भएको प्रश्न हामीसँग पनि हुनसक्छ यदि होइन प्रियहरू, यदि मानिसले विश्वास गरेनन् भने नि होइन अब प्रश्न, किनकि हामीलाई थाहा छ मानिसहरूले कहिले पनि विश्वास गर्दैन, यो अलमेलमा हुनु पर्दैन, मानिसहरूले विश्वास गर्दै गर्दैन, पापमा मरेको मानिसहरूले कहिले पनि आफ्नै बलमा सुसमाचारप्रति विश्वास र पश्चाताको साथ प्रतिक्रिया जनाउन सक्दै सक्दैन, उनीहरूले सन्देशलाई र सन्देशवाहकलाई अन्तत परमेश्वर समयलाई नै इन्कार गर्नेछन्, तिरस्कार गर्नेछन्। त्यसैले हामीले के बुझ्नुपर्छ भने, के बुझ्नु आवश्यक छ भने, आश्चर्यकर्म वा कुनै पनि किसिमका बाहिरी चिन्हहरू साँचो विश्वास पैदा गर्नको लागि आवश्यक छैन। यो सम्पूर्ण बाइबलमा तपाईँ देख्न सक्नुहुन्छ, येशु ख्रिस्टले धेरैले निको पार्नुभयो तर कतिजनाले वास्तव उहाँको पस्ताव गरेर उहाँको पछि लागे। उहाँले 10 कुष्ठ रोगीलाई निको पार्नुभयो तर एकजना मात्र फर्केर आउँदाखेरि उहाँले सोध्नुभयो निको भएको 10 होइन, एकजना मात्र फर्केर आयो, 9 खोइ। चिन्ह चमत्कारले विश्वास ग्यारेन्टी गर्दैन। यसको सबैभन्दा एकदम स्पष्ट उदाहरण लुका 16 अध्यायमा हामी पाउँछौँ, जहाँ धनी मानिस र लाजरसको कथा छ। यहाँलाई थाहा छ धनी मानिसले अब्राहमसँग विन्ती गर्छ, पिता यसकारण म तपाईँलाई विन्ती गर्छु तपाईँले त्यसलाई मेरा बाबु घरमा पठाइदिनुहोस्, किनभने मेरा 5 भाइ छन् र त्यसले तिनीहरूलाई चेताउनु दियोस् र नत्र त तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्। तर अब्राहमले के जवाब दिए, उनले भने तिनीहरूको साथमा मोसा र अगमवक्ताका पुस्तक छन्, अर्थात् तिनीहरूको साथमा बाइबल छ, तिनीहरूको साथमा सुसमाचार छ, तिनीहरूले त्यो सुनुन्। तर उसले भने होइन होइन पिता, अब्राहम मरेकाहरूबाट कोही एकजना तिनीहरू कहाँ गयो भने अथवा त्यहाँ कुनै चिन्ह चमत्कार आश्चर्य गर्नुभयो भने तिनीहरूले प्रस्ताव गर्नेछन्, विश्वास गर्नेछन्। र उनले उसलाई भने मोसा र अगमवक्ताहरूका कुरा अर्थात् परमेश्वरको वचन तिनीहरूले सुन्दैनन् भने मृतकबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्ने छैनन्। रुमी 10:17 पदले भन्छ विश्वास चमत्कार हेरेर होइन तर सुनवाईबाट आउँछ र सुनवाई ख्रिस्टको वचनबाट आउँछ। सो प्रिय सर, यदि तपाईँ साँच्चै तपाईँका आफन्तजनहरूले मित्रहरूले छिमेकीले साँचो मुक्ति पाएको र साँचो परमेश्वरको आराधना गरेको हेर्न चाहनुहुन्छ भने ख्रिस्ट प्रचार गर्नुहोस्, प्रिच ख्राइस्ट, उहाँको जीवन उहाँको मृत्यु र पुनरुत्थान प्रचार गर्नुहोस्, यही नै काफी छ। र तपाईँ यहाँ हुनुहुन्छ, तपाईँ यदि ख्रिस्टको चेला हुन्न भने हामी तपाईँलाई यही आग्रह गर्दछौँ कि आफ्नो पाप पस्ताप गर्नुहोस् र ख्रिस्ट कहाँ आउनुहोस्। तपाईँ मलाई थाहा छ तपाईँ कुन नियतले चर्च आइराख्नु भएको छ, के आशाले चर्च आइराख्नु भएको छ, सायद तपाईँ चिन्ह र चमत्कारको पछि हुनुहुन्छ होला, निको हुने आशामा तपाईँ यहाँ हुनुहुन्छ होला। तर प्रियहरू, येशु ख्रिस्टमा सबभन्दा ठुलो हाम्रो ठुलो समस्या, ठुलो रोग, ठुलो समस्या त्यो हाम्रो पाप, परमेश्वरप्रति हामीले गरेको विद्रोह, त्यसको समाधान छ। ख्रिस्टले तपाईँलाई वास्तवमै त्यो महान रोगबाट निको पार्न सक्नुहुन्छ यदि तपाईँ अहिले प्रस्ताव गरेर ख्रिस्टमा विश्वास गर्नुहुन्छ भने। मोसा एक अपर्याप्त, असक्षम र अप्रभावकारी, अयोग्य, अनिच्छुक र कमजोर उद्योगकर्ता थिए प्रियहरू, तर ख्रिस्ट पर्याप्त, सक्षम, प्रभावशाली, योग्य, इच्छुक र शक्तिशाली उद्धारकर्ता हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।